पुरुष र महिला परमेश्वरका सेवकहरू रैंडोल्फ डनद्वारा अध्याय एक डिकन्स डेकनहरू त्यसै गरी आदरको योग्य निष्कपट धेरै दाखमध्येमा लिप्त नहुने र बेइमान लाभको पछि लाग्ने मानिसहरू हुनुपर्दछ। तिनीहरूले स्पष्ट अन्तस्करणका साथ विश्वासको गहिरो सत्यहरूलाई पक्रनु पर्दछ। तिनीहरू पहिले परीक्षण गर्नुपर्छ अनि यदि तिनीहरूको विरुद्धमा केही छैन भने तिनीहरूलाई डिकनको रूपमा सेवा गर्न दिनुहोस्। त्यसै गरी तिनीहरूका पत्नीहरू आदरको योग्य महिलाहरू हुनुपर्छ। दुर्भावनापूर्ण कुरा गर्ने होइन, तर सबै कुरामा संयमी र विश्वासयोग्य हुनुपर्छ। डिकन एकमात्र पत्नीको पति हुनुपर्छ र आफ्नो छोराछोरी र आफ्नो घर राम्रोसँग व्यवस्थापन गर्नुपर्छ। राम्रो सेवा गर्नेहरूले ख्रीष्ट येशूमा आफ्नो विश्वासमा उत्कृष्ट स्थान र ठूलो आश्वस्तता पाउँछन्। एक तिमोथी 3:8-13 टिप्पणी आ ग्रिक शब्द डेएनासबाट डिकन्स जुन लिङ तटस्थ छ बनाम 8 ब ग्रिक शब्द बुनाइकसबाट महिलाको अर्थ कुनै पनि उमेरको महिला हो, चाहे कुमारी वा विवाहित वा विधवा वा पत्नी स्ट्रङको सन्दर्भमा आधारित। विरुद्ध 11 सो उनीहरू शब्द अनुवादकले थपेका थिए किनभने यो ग्रिक पाठमा छैन। अङ्ग्रेजी अनुवादमा उनीहरू थपेर यसको अर्थ महिला नोकरहरू डायकोनस पुरुष नोकरहरूका पत्नीहरूमा परिवर्तन भयो। विरुद्ध 11 तेल एउटा डिकन तर एउटै पत्नीको पति हुनुपर्दछ बहुविवाह गर्नेहरू र पुरुषहरूलाई समावेश गर्दैन जसले सम्बन्धविच्छेदको प्रमाणपत्र बिना पत्नीलाई त्याग्छ। फलस्वरूप तिनीहरू अझै पनि टाढा गरिएको पत्नीसँग विवाहित छन्। यहाँ डिएकन ग्रिक शब्द डिएकनोसबाट आएको हो। नामाङ्कन एकवचन पुल्लिङ थोर्वाइन्स। विरुद्ध 12 टिप्पणी गर्नुहोस्। दुर्भाग्यवश डेकन शब्दले इङ्ग्ल्यान्डको चर्चमा पद वा कार्यालयलाई प्रतिनिधित्व गर्दछ। यदि ग्रिक शब्द नोकरको रूपमा अनुवाद गरिएको भए त्यहाँ कम भ्रम हुने थियो। टिप्पणी सबै इसाईहरू परमेश्वरको सेवा गर्नका लागि पुजारीहरू हुन्। यसरी सबै डायकोनोस नोकरहरू पुरुष र महिला हुन्। एउटै प्रकारका कार्यहरू प्रदर्शन गरिरहेका छन् जसलाई परमेश्वरले आदम र हवालाई शारीरिक भन्दा आत्मिक गर्न आदेश दिनुभएको थियो। जस्तै पालना गर्नुहोस्, यदि तपाईँ मलाई प्रेम गर्नुहुन्छ भने तपाईँले मेरो आज्ञा पालन गर्नुहुनेछ र एडम र इदलाई राम्रो र खराबको ज्ञानको रूखको फल नखानुहोस्। काम तपाईँले राम्रो गर्ने मौका देख्नुहुन्छ, बगैँचाको हेरचाह गर्नुहोस्, पुनः उत्पादन गर्नुहोस्, सुसमाचारको बिउ रोप्नुहोस् किनकि यो मुक्तिको शक्ति हो, फलदायी हुनुहोस् र गुना गर्नुहोस् र पृथ्वी भर्नुहोस्। यी डायकोनहरूमा गोठालोको रूपमा समान चरित्र विशेषताहरू र योग्यताहरू भएकाले तिनीहरूको काम नजिकबाट सम्बन्धित हुनुपर्छ। ख्रीष्टको मण्डलीलाई हाम्रो भौतिक शरीरसँग तुलना गरिएको छ। यसमा विभिन्न कार्यहरू गर्ने धेरै काम गर्ने भागहरू पनि छन्। यदि यी मण्डली शरीरका अङ्गहरूले काम गर्दैनन् भने मण्डली शरीर कमजोर अवस्थामा छ, यो ओइलाएर मर्नेछ। गोठालाहरू जस्तै चरित्र लक्षणहरू भएका पुरुषहरूको काम निर्दिष्ट गरिएको छैन, त्यसैले कुनै पनि बुझाइ एक व्याख्या वा विचार हो। निम्न जो माकिनेद्वारा एक पाठबाट उद्धृत गरिएको छ। निश्चित सन्दर्भमा डायकोनोस शब्दले अतिरिक्त विशिष्ट अर्थ र महत्त्व लिन्छ जब यसले एक तिमोथी 3 जस्तै अद्वितीय आध्यात्मिक योग्यता भएका सेवकहरूको समूहलाई जनाउँछ जहाँ यसलाई डेकनको रूपमा ट्रान्सलिटेट गरिएको थियो। एक अर्थमा यो एक उपयोगी अभ्यास थियो किनकि यसले विशेष ख्रिस्टियनहरूलाई उनीहरूको आध्यात्मिक कार्यमा निगरानी गर्ने पहरेदारहरूलाई सहयोग गर्ने विशेष सेवा गर्न छानिएको छ भनेर ध्यान दिन्छ। जब हामी यी विशेष योग्यताहरू भएका ख्रिस्टियनहरूको कामको बारेमा निश्चित विश्वास छ, हामी यो विषयको अन्तिम शब्द हो भनेर सोच्नको लागि यति कटुवादी हुनुहुँदैन। हामीले ख्रीष्टको शरीरको बारेमा केही बाइबलीय सत्यहरूलाई ध्यानमा राख्नुपर्छ ताकि कुनै पनि व्याख्या यी सत्यहरूसँग मिल्दोजुल्दो हुनेछ। तिनीहरूको चरित्र र अनुभवको योग्यताहरू पहिले नै प्रमाणित भइसकेकाले तिनीहरूले चर्चको आध्यात्मिक आवश्यकताहरू विशेष गरी ती आवश्यकताहरूको ख्याल राख्ने तिनीहरूको आध्यात्मिक कार्यमा एल्डरहरूलाई सहयोग गर्छन् भन्ने मान्न उचित छ। डेकनहरू जुनियर एल्डरहरू होइनन्, यद्यपि तिनीहरूको काम गोठालाहरूले गर्ने केही कामसँग मिल्दोजुल्दो हुनेछ र अनुभव यी मानिसहरूका लागि एक दिनको लागि अभिभावक पहरेदार वा प्रहरीको कामको इच्छा वा आकाङ्क्षा हुन सक्छ। ख्रीष्टको शरीर एक जीवित बढ्दो र लडिरहेको राज्य एक जीवित जीवको धेरै गतिशील आवश्यकताहरू छन् जुन निरन्तर परिवर्तन हुँदैछ। समस्याहरू उत्पन्न हुन्छन्, आवश्यकताहरू देखा पर्दछ, आपतकालीनहरू देखा पर्दछ, कोही बिरामी हुन्छ, अर्कोले आफ्नो जागिर गुमाउँछ, परिवारमा झगडा हुन्छ, आमाबाबुलाई बच्चाहरूसँग समस्या हुन्छ, मानिसहरू मर्छन् र परिवारलाई सान्त्वना दिनुपर्दछ। महत्त्वपूर्ण मन्त्रालयहरू विकास गर्न आवश्यक छ। मण्डलीका सबै आवश्यकताहरू गतिशील हुँदैनन् तर धेरै हुन्छन् र कहिलेकाहीँ तिनीहरू अप्रत्याशित वा आपतकालीन पनि हुन्छन्। जब यी आवश्यकताहरू देखा पर्छन् तिनीहरू पूरा हुनुपर्छ र अहिले नै भेट्नुपर्छ। मण्डलीका यी आवश्यकताहरू कसले पूरा गर्ने? कसले सेवा दिने? मण्डलीका सेवकहरू को हुन्? विचार गर्नुहोस् कि पहिलो शताब्दीको दौडान जब एक क्रिश्चियन भेला हुन असफल भयो सबै चिन्तित थिए। के रोमी अधिकारीहरूले तिनको विश्वासको लागि तिनलाई गिरफ्तार गरे? के यहुदीहरूको एउटा गुटले उहाँलाई शारीरिक हानि पुर्यायो? यदि त्यसो हो भने क्रिश्चियन परिवार वा तिनीहरूका पहरेदारहरूले नजिकै बसोबास गर्ने भाइलाई उहाँको स्वास्थ्य जाँच गर्न र हराएको आवश्यकता पूरा गर्न सोध्नु उपयुक्त हुने थियो। सबै इसाईहरू सेवकहरू हुन्। सबैलाई सेवा गर्न बोलाइन्छ। चर्चले आवश्यकता पूरा गर्न सेवा गर्न कसैलाई बोलाउन सक्छ? यो अवस्थामा निर्भर गर्दछ। उदाहरणका लागि वित्तीय क्षेत्रमा चर्चले लेखाको राम्रो ज्ञान भएको व्यक्तिलाई छनौट गर्नुपर्छ जो भरोसेमन्द हो र त्यो काम गर्न आवश्यक इमान्दारी र इमान्दारी छ। तर के त्यो व्यक्तिले मण्डलीको कोषाध्यक्ष हुनको लागि बच्चाहरूसँग विवाह गर्नु आवश्यक छ? के त्यो व्यक्तिमा यी आध्यात्मिक योग्यताहरू छन्? कुनै पनि क्रिश्चियनले कुनै क्षेत्रमा सेवा गर्न सक्छ र विशेष योग्यताहरूबाट स्वतन्त्र रूपमा सेवा गर्नुपर्छ। उसले त्यो विशेष काम गर्न योग्य हुन आवश्यक छ। तर सबै क्रिश्चियन पुरुष वा महिला कुनै न कुनै क्षेत्रमा सेवा गर्नुपर्छ र गर्न सक्छन्। अब जब गतिशील आवश्यकताहरू उत्पन्न हुन्छन्, त्यो हो जब आपतकालीन अवस्थाहरू हुन्छन्, सामान्यतया त्यो क्षणमा विशेष आवश्यकतालाई कसले पूरा गर्न सक्छ भनेर पत्ता लगाउनको लागि प्रतिभाहरूको अनुसन्धान गर्ने र भाइहरूको चरित्रको खोजी गर्ने समय वा अवसर हुँदैन। मण्डलीलाई पहिले नै आध्यात्मिक रूपमा योग्य सेवकहरूको समूह चाहिन्छ। अप्रत्याशित परिस्थितिहरूमा गोठालाहरू, एल्डरहरू, पहरेदारहरूलाई सहयोग गर्न बोलाइएका उपलब्ध छन् भनेर प्रमाणित र पहिचान गरिएको छ, जहाँ आवश्यकता आपतकालीन प्रकृतिको छ र तुरुन्तै ह्यान्डल गर्नुपर्छ। जो म्याक्किनीको अन्त्य उद्धरण माथि दिइएका डायकोनोसस योग्यताहरू एउटै पत्नीको पति हुनु र आफ्ना छोराछोरी र घर परिवारलाई राम्ररी व्यवस्थापन गर्नु, सबै क्रिश्चियन पुरुष र महिलाहरू डायकोनोस सेवक भएकाले सबै डायकोनोसहरूमा लागू हुँदैन। तसर्थ यी योग्यता भएका पुरुषहरूको कार्य अन्य पुरुष वा महिला डायकोनोससभन्दा फरक हुनुपर्छ। केही मानिसहरूले ग्रिसियन विधवाहरूको आवश्यकताको हेरचाह गर्नको लागि जेरुसेलम मण्डलीले प्रेरितमा छानेका सातजना डिकन थिए भनी अनुमान गर्छन्। तर तिनीहरूलाई डायकोनोस भनिएको छैन, न त तिनीहरूको योग्यताहरू दिइएको छ, र न त यो थाहा छ कि सबै सातले एक तिमोथीमा चरित्र विशेषताहरू पूरा गरे। आज धेरैले एल्डरहरूको कामलाई आध्यात्मिक मामिलामा पुरुष ठान्छन् भने डिकनहरू शारीरिक मामिलामा पुरुष हुन्। यो गलत बुझाइ जस्तो देखिन्छ, किनकि यसो गर्दा शरीरका अन्य सबै सदस्य पुरुष होस् वा महिलाको काम पूर्ण रूपमा प्रतिबन्धित हुन्छ। वास्तवमा यदि एल्डरहरूले आध्यात्मिक र डिकनहरूले शारीरिक कार्य गर्छन् भने गैर डिकन सेवकहरूको लागि कुनै काम बाँकी छैन। तर पत्रुसले एक पत्रुस चार दशमा फैलिएका निर्वासनहरूलाई लेखेको कुरा यो हुन सक्दैन, जसरी प्रत्येकले उपहार पाएको छ यसलाई परमेश्वरको विविध अनुग्रहको असल भण्डारीको रूपमा एक अर्काको सेवा गर्न प्रयोग गर्नुहोस्। प्रत्येक शब्दले विशेष योग्यता भएका र बिना पुरुष वा महिलाहरू समावेश गर्दछ। यदि प्रत्येकले महिलाहरू समावेश गर्दैन भने पावलले रोमी स्वर एकमा फेबे एक डायकोनोन एक सेवक थिए भनी बताउँदै त्रुटिमा थिए। डेकनहरूले मण्डलीको भौतिक आवश्यकताहरूको ख्याल राख्छन् भन्ने समसामयिक अवधारणा जस्तै भवन र जग्गाको मर्मत सम्भार नयाँ नियमको अभ्यासबाट व्युत्पन्न गरिएको छैन, किनकि क्रिश्चियनहरूको कुनै पनि भेलामा भौतिक सुविधाहरूको स्वामित्व वा रखरखावको कुनै रेकर्ड छैन। सतावटको अवधिमा मण्डलीका आवश्यकताहरू मानिसहरूलाई सम्पत्ति वा चिजहरूको आवश्यकता थिएन। यो आज साँचो हो, किनकि मण्डली भनेको सम्पत्ति होइन। नाम उल्लेख गरिएका पुरुषहरू बर्नबास, जसको अर्थ प्रोत्साहनको छोरो हो, साइप्रस निवासी एक लेबीले आफ्नो खेत बेचेर पैसा ल्याए र प्रेरितहरूको पाउमा राखे। प्रेरित चार 36-37 त्यसैले बर्नबास साउललाई खोज्न तार्सस गए र जब तिनले तिनलाई भेट्टाए तिनलाई एन्टियोकमा ल्याए। एक वर्षसम्म तिनीहरूले चर्चसँग भेटेर धेरै मानिसहरूलाई सिकाए। प्रेरित 11:25-26। अब एन्टियोकको मण्डलीमा अगमवक्ताहरू र शिक्षकहरू बर्नबास नाइजर भनिने सिमोन साइरेनका लुसियस हेरोद टेट्रार्कको दरबारका सदस्य मानेन र साउल थिए। जब तिनीहरूले प्रभुको आराधना गरिरहेका थिए र उपवास बसिरहेका थिए पवित्र आत्माले भन्नुभयो, मेरो लागि बर्नबास र साउललाई छुट्याइदिनुहोस् जुन कामको लागि मैले तिनीहरूलाई बोलाएको छु। त्यसपछि उपवास र प्रार्थना गरेपछि उनीहरूले उनीहरूमाथि हात राखे र उनीहरूलाई विदा गरे। प्रेरित 13:1-3। केही समयपछि पावल साउल बर्नबासलाई भने, हामी फर्केर जाउँ र हामीले प्रभुको वचन प्रचार गरेका सबै सहरहरूमा भाइहरूलाई भेटौँ र तिनीहरूले के गरिरहेका छन् हेरौँ। बर्नबास जोनलाई मर्कुस पनि भनिन्छ, उनीहरूलाई साथमा लैजान चाहन्थे, तर पावलले उहाँलाई लैजान बुद्धिमानी ठानेनन् किनभने उहाँले तिनीहरूलाई पाम्फिलियामा त्यागेका थिए र तिनीहरूसँग काममा निरन्तर लागिरहनु भएको थिएन। उनीहरूमा यस्तो तीव्र असहमति थियो कि उनीहरूले कम्पनी अलग गरे। बर्नबासले मार्कलाई लिएर साइप्रसको लागि जहाजमा यात्रा गरे। प्रेरित 15:36-40। मेरो सङ्गी कैदी एरिस्टार्कसले तपाईँलाई अभिवादन पठाउँछन्, जस्तै मार्क बर्नबासको भाइ। कलस्सी 4:10। इपाफ्रास ख्रीष्ट येसुमा मेरो सङ्गी कैदी तपाईँलाई अभिवादन पठाउँछ। र त्यसै गरी मार्क अरिस्टार्कस डेमास र लुका मेरा सहकर्मीहरू। फिलेमोन 23:24। मलाई चाँडै आउनको लागि सक्दो प्रयास गर्नुहोस् किनकि डेमासले यस संसारलाई प्रेम गर्यो, मलाई त्यागेर थिस्लोनिका गएको छ। क्रेसेन्स गलाटिया गएका छन् र टाइटस डल्माटियामा गएका छन्। ल्युक मात्र मसँग छ। मार्कलाई लिएर उसलाई आफूसँगै ल्याऊ किनकि मेरो सेवकाइमा उसले मलाई सहयोग गर्छ। 2 तिमोथी 4:9-12। हामी डर्बे र त्यसपछि लिस्त्रामा गयौँ जहाँ तिमोथी नाउँ गरेका चेला बस्थे, जसको आमा यहुदी र विश्वासी थिइन् तर जसका बुबा ग्रिक थिए। लिस्त्रा र आइकोनियमका भाइहरूले उहाँको बारेमा राम्रो कुरा गरे। प्रेरित 16:1-3। जब सिलास र तिमोथी म्यासेडोनियाबाट आए, पावलले यहुदीहरूलाई येशु नै ख्रीष्ट हुनुहुन्थ्यो भनी गवाही दिएर प्रचार गर्नमा आफूलाई समर्पित गरे। प्रेरित 18:5। उनले आफ्ना दुई सहयोगीहरू तिमोथी र इरास्टसलाई म्यासेडोनिया पठाए, जबकि उनी एसिया प्रान्तमा अलि लामो समय बसे। प्रेरित 19:22। त्यसैले म तपाईँलाई मेरो अनुकरण गर्न आग्रह गर्दछु, यसकारणले म तिमोथीलाई तिमी कहाँ पठाउँदैछु, मेरो छोरो जसलाई म माया गर्छु, जो प्रभुमा विश्वासयोग्य छ। उसले तिमीलाई ख्रीष्ट येशुमा मेरो जीवनशैलीको सम्झना दिलाउनेछ, जुन मैले हरेक मण्डलीमा जताततै सिकाएको कुरासँग सहमत छ। 1 कोरिन्थी 4:16-17। म प्रभु येशुमा तिमोथीलाई छिट्टै तपाईँ कहाँ पठाउनुहुनेछ भन्ने आशा गर्दछु, ताकि जब मैले तपाईँको बारेमा समाचार पाउँछु म पनि खुसी हुन सकूँ। मसँग उहाँ जस्तो अरू कोही छैन जसले तपाईँको कल्याणमा साँचो चासो लिन्छ, किनकि सबैले आफ्नो स्वार्थ खोज्छन्, येशु ख्रीष्टको होइन। तर तिमोथीले आफूलाई प्रमाणित गरिसकेका छन् भनी तिमीलाई थाहा छ, किनकि उसले आफ्नो बुबासँगको छोराको रूपमा सुसमाचारको काममा मसँग सेवा गरेको छ। फिली 2:19-22। तर परमेश्वर जसले निराशहरूलाई सान्त्वना दिनुहुन्छ, टाइटसको आगमनले हामीलाई सान्त्वना दिनुभयो र उहाँको आगमनले मात्र होइन तर तपाईँले उहाँलाई दिनुभएको सान्त्वनाद्वारा पनि। उहाँले हामीलाई मेरो लागि तपाईँको चाहना, तपाईँको गहिरो दुःख, मेरो लागि तपाईँको उत्कट चिन्ताको बारेमा बताउनुभयो, ताकि मेरो आनन्द पहिलेभन्दा ठूलो थियो। 2 कोरिन्थी 7:6-7। जहाँसम्म टाइटसको लागि, उहाँ मेरो साथी र तिमीहरूका बीचमा सहकर्मी हुनुहुन्छ। हाम्रा भाइहरूका लागि तिनीहरू मण्डलीका प्रतिनिधिहरू र ख्रीष्टको सम्मान हुन्। 2 कोरिन्थी 8:23। ती दिनहरूमा जब चेलाहरूको सङ्ख्या बढ्दै गयो, तिनीहरूमध्येका ग्रिसियन यहुदीहरूले हिब्राइक यहुदीहरू विरुद्ध गुनासो गरे, किनभने तिनीहरूका विधवाहरूलाई खानाको दैनिक वितरणमा व्यवस्था गरिएको थियो। त्यसकारण 12 जनाले सबै चेलाहरूलाई भेला गरे र भने, टेबलहरूमा पर्खन परमेश्वरको वचनको सेवालाई व्यवस्था गर्नु हाम्रो लागि ठिक हुँदैन। दाजुभाइहरू हो, तिमीहरूमध्येबाट 7 जना मानिस छान्नुहोस् जो आत्मा र बुद्धिले भरिपूर्ण छन्। हामी यो जिम्मेवारी तिनीहरूलाई सुम्पनेछौँ र प्रार्थना र वचनको सेवामा हाम्रो ध्यान दिनेछौँ। यो प्रस्तावले सम्पूर्ण समूहलाई खुसी बनाएको छ। तिनीहरूले स्टिफनसलाई रोजै विश्वास र पवित्र आत्माले भरिएको मानिस, साथै एन्टियोकका फिलिप, प्रोकोरस, निकानोर, टिमोन, पार्मेनस र निकोलस यहुदी धर्ममा परिवर्तन भएका थिए, प्रेरित छ। एक छ, अब परमेश्वरको अनुग्रह र शक्तिले भरिएका स्टिफनसले मानिसहरूका बीचमा ठूला ठूला अचम्मका कामहरू र चमत्कारी चिन्हहरू गरे। तथापि सिनेगोग अफ द फ्रिडमेनका सदस्यहरू, यसलाई भनिन्थ्यो साइरेन र अलेक्जान्ड्रियाका यहुदीहरू, साथै सिलिसिया र एसियाका प्रान्तहरूबाट विरोध भयो। यी मानिसहरूले स्टिफनससँग बहस गर्न थाले, तर तिनीहरू उहाँको बुद्धि वा उहाँद्वारा बोलेको आत्माको विरुद्धमा खडा हुन सकेनन्। प्रेरित छ 8:10। तर साउलले मण्डलीलाई नष्ट गर्न थाले, घर घर गएर पुरुष र महिलाहरूलाई घिसारेर जेलमा हालिदिए। तितरबितर भएकाहरूले जहाँ गए पनि वचन प्रचार गरे। फिलिप सामरियाको एउटा सहरमा गए र त्यहाँ ख्रीष्टको घोषणा गरे। प्रेरित 8:3 छ, दमास्कसमा हननिया नाउँ गरेका एकजना चेला थिए। हननिया घरमा गए र भित्र पसे। साउलमाथि हात राख्दै उसले भन्यो, भाइ साउल, तिमी यहाँ आउँदै गर्दा बाटोमा तिमीलाई देखा पर्नुहुने प्रभु येशूले मलाई पठाउनु भएको हो, ताकि तिमी फेरि देख्न सक र पवित्र आत्माले भरिपूर्ण हो। तुरुन्तै साउलको आँखाबाट तराजु जस्तो केही खस्यो र तिनले फेरि देख्न सके। ऊ उठ्यो र बप्तिस्मा लियो र केही खाना खाएपछि उसले आफ्नो शक्ति प्राप्त गर्यो। प्रेरित 9:10-17-19। यस समयमा केही अगमवक्ताहरू यरुसलेमबाट एन्टियोकमा आए। तिनीहरूमध्ये एक अगाबस नाम गरे, उठेर आत्माद्वारा सम्पूर्ण रोमी संसारमा भयानक अनिकाल फैलिने भविष्यवाणी गरे। प्रेरित 11:27-28। फिलिप सुसमाचारक 7 एक, तिनका 4 अविवाहित छोरीहरू थिए जसले भविष्यवाणी गरे। हामी त्यहाँ धेरै दिन बिताइसकेपछि अगाबस नाउँ गरेका अगमवक्ता यहुदियाबाट आए। हामी कहाँ आएर उनले पावलको पेटी लिएर आफ्नै हात खुट्टा बाँधेर भने, पवित्र आत्माले भन्नुहुन्छ, यस प्रकारले यरुसलेमका यहुदीहरूले यस बेल्टको मालिकलाई बाँधेर अन्य जातिहरूलाई सुम्पिनेछन्। प्रेरित 21:8-11। तिमीहरू पल र बर्नाबास बीच यस्तो तीव्र असहमति थियो कि तिमीहरूले सम्बन्ध छोडे। बर्नाबासले मार्कलाई लिएर साइप्रसको लागि जहाजमा गए, तर पावलले सिलासलाई रोजे र भाइहरूले प्रभुको अनुग्रहको लागि प्रशंसा गरे। तिनी सिरिया र सिलिसिया भएर मण्डलीहरूलाई सुदृढ पार्दै गए। प्रेरित 15:39-41। हाम्रा प्रिय मित्र र सहकर्मी फिलिमोनलाई, हाम्रो बहिनी एपियालाई, हाम्रो सङ्गी सिपाही आर्चिप्पस र तपाईँको घरमा भेला हुने चर्चलाई, परमेश्वर हाम्रा पिता र प्रभु येशु ख्रीष्टबाट तपाईँलाई अनुग्रह र शान्ति। प्रभु येशुमा तपाईँको विश्वास र सबै सन्तहरूप्रतिको तपाईँको प्रेमको बारेमा मैले सुनेको छु। फिलेमोन 1:3-5। म तपाईँलाई अपिल गर्दछु फिलेमोन, मेरो छोरा ओनेसिमसको लागि, जो म साङ्लामा हुँदा मेरो छोरा बने। पहिले ऊ तिम्रो लागि बेकार थियो, तर अहिले तिम्रो र मेरो लागि उपयोगी भएको छ। फिलेमोन 10:11। मेरो सङ्गी कैदी एरिस्टार्कसले तपाईँलाई अभिवादन पठाउँछन्, जस्तै मार्क बर्नाबासको भाइ। कलस्सी 4:10। इपाफ्रास, जो तिमीहरूमध्ये एक हुनुहुन्छ र ख्रीष्ट येशुको सेवक हुनुहुन्छ, अभिवादन पठाउनुहुन्छ। उहाँ सधैँ तपाईँको लागि प्रार्थनामा कुस्ती गर्दै हुनुहुन्छ, ताकि तपाईँ परिपक्व र पूर्णतया ढुक्क भएर परमेश्वरको सबै इच्छामा दृढ रहन सक्नुहुन्छ। कलस्सी 4:12-14। अध्याय 2। महिला सेवकहरू डायकोनोस। किनभने तिमीहरूमध्ये जतिले ख्रीष्टमा बप्तिस्मा लिएका छौ, ख्रीष्टलाई धारण गरेका छौ। त्यहाँ न त यहुदी छ न ग्रीक, त्यहाँ न दास छ न स्वतन्त्र, त्यहाँ न पुरुष छ न महिला, किनकि ख्रीष्ट येशुमा तिमीहरू सबै एक हौ। गलाती 3:26-28। भगवान् पक्षपाती हुनुहुन्न। प्रेरित 10:34। सबै परमेश्वरको सेवा गर्ने पुजारीहरू हुन्। प्रकाश 5:10। ग्रीक शब्द डायकोनोस एक लिङ्ग तटस्थ हो, या त पुरुष वा महिला। डायकोनोसको लागि ल्याटिन शब्द मन्त्री हो, जबकि अङ्ग्रेजी शब्द नोकर हो। डिएकोनोस वा यसको भिन्नताहरू नयाँ नियममा 28 पटक देखा पर्छन्, जसमध्ये एउटा फेबे एक महिला नोकर डाइकोनन र फिलिप्पी 1:1-1 तिमोथी 3:8-13 र रोमी 16:1-2 पटक डिकनको रूपमा उल्लेख गरिएको छ। अब तपाईँ ख्रीष्टको शरीर र व्यक्तिगत रूपमा यसको सदस्य हुनुहुन्छ। अनि परमेश्वरले मण्डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि चमत्कारहरू, त्यसपछि निको पार्ने वरदानहरू, सहायता गर्ने, प्रशासन गर्ने र विभिन्न किसिमका भाषाहरू नियुक्त गर्नुभएको छ। 1 कोरिन्थी 12:27-29। पावल मार्फत परमेश्वरले गोठालो कार्यको लागि चरित्र विशेषताहरू सेट गर्नुभयो। यी व्यक्तिहरूको चरित्र वा योग्यताहरू पछ्याउँदै पावलले चारित्रिक लक्षणहरू, निरीक्षकहरू, पहरेदारहरू, संरक्षकहरू, प्रहरीहरूको यो महत्त्वपूर्ण काममा स्पष्ट रूपमा मद्दत गर्ने सेवकहरूको योग्यताहरूबारे छलफल गर्छन्। शरीरका अन्य सदस्यहरूले गर्ने कार्यहरू पुरुष होस् वा महिलाले गरे पनि उत्तिकै महत्त्वपूर्ण, आवश्यक र अपरिहार्य छन्। नामबाट चिनिने महिला। नयाँ नियममा धेरै महिलाहरूलाई नामद्वारा पहिचान गरिएको छ, जबकि समावेशी शब्दहरू जस्तै सबै, प्रत्येक, सबै, पुरुष र महिलाहरू समावेश छन्। ईश्वरको डायकोनोसका गतिविधिहरू जाँच गरेर कसैले क्रिश्चियन महिलाहरूलाई गर्न आवश्यक वा गर्न निषेध गरिएको कुनै कार्यहरू छन् कि छैनन् भनेर निर्धारण गर्न सक्षम हुनुपर्दछ। तर एनानिया नामका मानिसले आफ्नी श्रीमती सफिरासँग सम्पत्तिको एक टुक्रा बेचे र आफ्नी पत्नीको ज्ञानले उसले आफ्नो लागि केही पैसा फिर्ता राख्यो। करिब 3 घण्टामा उनकी श्रीमती भित्र आइन्। के भएको थियो थाहा थिएन। पत्रुसले तिनलाई भने, तिमीले जमिन यति धेरैमा बेच्यौ कि भनी मलाई भन। र उनले भनिन्, हो, धेरैको लागि। तर पत्रुसले तिनलाई भने, तिमीले प्रभुको आत्माको जाँच गर्न एकसाथ कसरी सहमत भयो। प्रेरित 5:1-9। टिप्पणी: सफिरा र हननियाले पवित्र आत्मालाई ढाँटे, एकजना जानी ताप। अब जोप्पामा ताबिथा नाउकी एउटी चेला थिइन्, जसलाई अनुवाद गरिएको हो, जसको अर्थ डोरकास हो। उनी असल काम र परोपकारी कार्यले भरिपूर्ण थिइन्। प्रेरित 9:36। टिप्पणी: ताबिथा डोरकासले असल र परोपकारी काम गरेर गरिबहरूलाई सहयोग गरे। सभा बाहिर गरिएको गतिविधि: उनी पत्रुस मरियमको घर गए, जो योहन्नाकी आमा, जसको अर्को नाम मार्क थियो, जहाँ धेरै मानिसहरू भेला भएका थिए र प्रार्थना गरिरहेका थिए। प्रेरित 12:12। टिप्पणी: मरियमले आफ्नो घरलाई सन्तहरू भेला हुनको लागि प्रयोग गरिन्। यस अवस्थामा भेला सबै इसाईहरूको सुरक्षाको लागि, तर विशेष गरी पत्रुसको लागि प्रार्थना गर्ने उद्देश्यको लागि थियो, किनकि केही समय अघि हेरोदले जेम्सको शिर काटेको थियो। अनि उनले लिडिया बप्तिस्मा गरिसकेपछि उनले हामीलाई यसो भन्दै आग्रह गरिन्, यदि तपाईँले मलाई प्रभुप्रति विश्वासयोग्य ठान्नुभएको छ भने मेरो घरमा आउनुहोस् र बस्नुहोस्। र उनी हामीमाथि हावी भइन्। प्रेरित 16:15। टिप्पणी: लिडियाले पावल र उनीसँगै आउनेहरूको आवश्यकता पूरा गर्न आफ्नो सम्पत्ति प्रयोग गरिन्। अनि तिनीहरूमध्ये कोही कोही राजी भए र पावल र सिलाससँग सामेल भए, जसरी धेरै भक्त ग्रीकहरू थिए र केही प्रमुख महिलाहरू होइनन्। अब यी यहुदीहरू, पुरुष र महिलाहरू, थेस्लोनिकाका मानिसहरूभन्दा धेरै महान थिए। तिनीहरूले पूर्ण उत्सुकताका साथ वचन ग्रहण गरे, यी कुराहरू त्यस्ता हुन् कि भनेर दिनहुँ धर्मशास्त्रको जाँच गर्थे। त्यसकारण तिनीहरूमध्ये धेरैले विश्वास गरे, केही ग्रीक महिलाहरू र पुरुषहरू जस्तै। तर केही पुरुषहरू उहाँसँग सामेल भए र विश्वास गरे, जसमध्ये डियोनिसियस एरियोपागाइट र डामारिस नामकी एक महिला र तिनीहरूसँगै अरू पनि थिए। प्रेरित 17:4-11-34। टिप्पणी: डेमेरस विश्वास गरे। पावलले बोल्दा उनी एरियोपागसमा उपस्थित थिइन्। यसपछि पावल एथेन्स छोडेर कोरिन्थ गए। अनि उनले अक्विला नाउँ गरेका यहुदी भेट्टाए, जो पोन्टसका मूल निवासी हुन्, जो भर्खरै इटालीबाट आफ्नी पत्नी प्रिस्किलासँग आएका थिए। अब अलेक्जान्ड्रियाका मूल निवासी अपोल्लोस नामका एक यहुदी एफिसस आए। उहाँ एक वाक्पटु मानिस हुनुहुन्थ्यो, धर्मशास्त्रमा दक्ष थिए। उहाँलाई प्रभुको मार्गमा निर्देशन दिइएको थियो र आत्मामा उत्कट भएर उहाँले बोल्नुभयो र सही रूपमा येशूको बारेमा कुराहरू सिकाउनुभयो। पुरानो नियममा रेकर्ड गरिएको छ, यद्यपि उहाँलाई योहन्नाको बप्तिस्मा मात्र थाहा थियो। उहाँले सभाघरमा साहसी भई बोल्न थाल्नुभयो, तर जब प्रिस्किला र अक्विलाले उहाँको कुरा सुने, तिनीहरूले उहाँलाई लगे र उहाँलाई परमेश्वरको मार्ग अझ राम्ररी बुझाए। प्रेरित 18:1-24-26। टिप्पणी: तिनीहरू अक्विला र तिनकी पत्नी प्रिस्किलाले अपोल्लोसलाई अक्विला मात्र होइनन्। अर्को दिनमा हामी प्रस्थान गऱ्यौं र सिजरिया आइपुग्यौं र हामी फिलिप प्रचारकको घरमा प्रवेश गऱ्यौं, जो 7 मध्ये 1 थिए, र उहाँसँगै बस्यौं। तिनका चार अविवाहित छोरीहरू थिए जसले भविष्यवाणी गरे। प्रेरित 21:8-9 टिप्पणी: फिलिपका छोरीहरूले भविष्यवाणी गरे। 1 कोरिन्थी 14:21 हामी अगमबानीहरू विश्वासीहरूका लागि हुन् भनेर सिक्छौं। त्यहाँ कुनै सङ्केत छैन कि तिनीहरूले महिलाहरूलाई मात्र भविष्यवाणी गरे वा भेला नभएको बेला मात्र। म तिमीहरूलाई हाम्रो बहिनी फेबे सेन्सियाको मण्डलीमा एक सेवकको प्रशंसा गर्दछु। रोमी 16:1 टिप्पणी: केही बाइबलहरूले डायकोननलाई डेकोनेसको रूपमा ट्रान्सलिटरेटेड गर्छन्, तर हरेक व्यक्ति पुरुष वा महिला ख्रीष्टमा एक सेवक डायकोनो ख्रीष्टको शरीरमा साथै परमेश्वरको सेवा गर्न पुजारीहरू हुन्। फेबेले प्रदान गरेको सेवाको बारेमा बाइबल मौन छ। हामीलाई थाहा छ कि उनले सेवा गरिन्। हामीलाई यो पनि थाहा छ कि उनले 1 तिमोथी 3:12 डेकनको रूपमा अनुवादित पत्नी भएको नोकरहरूको कामको लागि अद्वितीय योग्यताहरू पूरा गरेनन्। प्रिस्किला र अक्विलालाई अभिवादन। ख्रीष्ट येशूमा मेरा सहकर्मीहरू, जसले मेरो जीवनको लागि आफ्नो घाँटीलाई जोखिममा पारे, जसलाई म मात्र होइन अन्य जातिहरूका सबै मण्डलीहरूले पनि धन्यवाद दिन्छन्। तिमीहरूको घरमा भएको मण्डलीलाई पनि अभिवादन गर। मेरो प्रिय इपेनेटसलाई नमस्कार, जो एसियामा ख्रीष्टमा पहिलो पटक परिवर्तन हुनुहुन्थ्यो। मरियमलाई अभिवादन, जसले तिम्रो लागि कडा परिश्रम गरिन्। एन्ड्रोनिकस र जुनियालाई अभिवादन, मेरा आफन्तहरू र मेरा सङ्गी कैदीहरू। रोमी 16:3-7 टिप्पणी: हामीलाई थाहा छैन मरियमले के काम गरे। यद्यपि हामीलाई थाहा छ उनी अल्छी थिइनन् किनकि उनले कडा परिश्रम गरिन्। एसियाका मण्डलीहरूले तपाईँलाई अभिवादन पठाउँछन्। अक्विला र प्रिस्का, प्रिस्किला तिनीहरूको घरको मण्डलीसँगै प्रभुमा हार्दिक अभिवादन पठाउँछन्। 1 कोरिन्थी 16:19 टिप्पणी: प्रिस्किला र अक्विलाको घर इसाईहरू भेला हुन खुला थियो। म युओडियालाई बिन्ती गर्छु र म सिन्तुकेलाई प्रभुमा सहमत हुन बिन्ती गर्दछु। हो, म तपाईँलाई पनि सोध्छु, साँचो साथी, यी महिलाहरूलाई मद्दत गर्नुहोस् जसले क्लेमेन्टसँगै सुसमाचारमा मेरो साथमा काम गरेका छन्। फिलिप्पी 4:2-3 टिप्पणी: यी महिलाहरू स्पष्ट रूपमा फिलिप्पीका थिए। तिमीहरूले पावललाई सुसमाचार सिकाउन मद्दत गरे। तिमीहरूले कुनै पनि अनुचित उपस्थिति हटाउन उपस्थित हुनुभन्दा बढी गरे। तिमीहरूले पावल र क्लेमेन्टसँग काम गर्दा सुसमाचार सिकाए। मलाई तपाईँको निष्कपट विश्वासको सम्झना छ, एक विश्वास जुन पहिले तपाईँको हजुरआमा लोइस र तपाईँकी आमा युनिसमा थियो र अब म पक्का छु तपाईँमा पनि बास गर्दछ। 2 तिमोथी 1:5 टिप्पणी: तिनीहरूले आफ्नो विश्वास आफ्नो परिवारमा हस्तान्तरण गरे। हाम्री प्यारो सहकर्मी फिलेमोन र हाम्रो बहिनी आफिया र हाम्रो सङ्गी सिपाही आर्चिपस र तपाईँको घरको मण्डलीलाई। फिलेमोन 1:2 टिप्पणी: अफिया पावल र फिलेमोनलाई चिनिने एक इसाई महिला। समावेशी शब्दहरूद्वारा महिलाहरू सबै प्रत्येक र सबैजना। त्यसैले उहाँको वचन ग्रहण गर्नेहरूले बप्तिस्मा लिए र त्यस दिन लगभग 3,000 आत्माहरू थपिए। प्रेरित 2:41 टिप्पणी: उहाँको वचन ग्रहण गर्नेहरू पुरुष र महिलाहरू समावेश छन्। यहुदियामा बस्ने दाजुभाइहरूलाई राहत पठाउने चेलाहरूले आआफ्नो क्षमता अनुसार सबैले निश्चय गरे। प्रेरित 11:29 टिप्पणी: सबैमा महिलाहरू समावेश छन्, त्यसैले महिलाहरूले निर्धारण गर्न मद्दत गरे। त्यसपछि प्रेरितहरू र एल्डरहरूलाई सम्पूर्ण मण्डलीका साथमा तिनीहरूमध्येबाट मानिसहरू छानेर पावल र बर्नाबाससँग एन्टियोकमा पठाउनु राम्रो लाग्यो। प्रेरित 15:22 टिप्पणी: पुरै मण्डलीमा महिलाहरू समावेश छन्, त्यसैले महिला चुनावमा सहभागी भए। त्यसैले जब तिनीहरूलाई पठाइयो, तिनीहरू एन्टियोकमा गए र मण्डलीलाई भेला गरेर तिनीहरूले पत्र दिए, र जब तिनीहरूले यसलाई पढे, तिनीहरूले यसको प्रोत्साहनको कारण रमाए। प्रेरित 15:30-31 टिप्पणी: मण्डलीमा सुन्ने र रमाउने महिलाहरू थिए। त्यसपछि उनले सेन्चुरियनलाई आदेश दिए कि उसलाई हिरासतमा राख्नुपर्छ, तर केही स्वतन्त्रता छ र उसको कुनै पनि साथीलाई उसको आवश्यकता पूरा गर्नबाट रोक्नु हुँदैन। प्रेरित 24:23 टिप्पणी: साथीहरूमा पावलको आवश्यकता पूरा गर्ने पुरुष र स्त्रीहरू समावेश थिए। दुष्ट काम गर्ने हरेक मानिसको लागि सङ्कष्ट र कष्ट हुनेछ, पहिले यहुदी र ग्रिक पनि, तर असल गर्ने सबैको लागि महिमा र सम्मान र शान्ति, पहिले यहुदी र ग्रिक पनि। किनकि परमेश्वरले कुनै पक्षपात देखाउनुहुन्न। रोमी 2:9-11 टिप्पणी: हरेक मानवले असल वा नराम्रो गर्ने पुरुष र महिलाबीच कुनै भेदभाव गर्दैन, किनकि ख्रीष्ट येशुमा तिमीहरू सबै विश्वासद्वारा परमेश्वरका छोराहरू हौ। किनकि ख्रीष्टमा बप्तिस्मा लिएका तिमीहरूमध्ये धेरैले ख्रीष्टलाई धारण गरेका छौ। त्यहाँ न यहुदी छ न ग्रिक, त्यहाँ न दास छ न स्वतन्त्र छ, नारी र पुरुष छैन, किनकि ख्रीष्ट येशुमा तिमीहरू सबै एक हौ। गलाती 3:26-29 टिप्पणी: बाबुको उत्तराधिकारमा छोराको कानुनी अधिकार थियो, तर बप्तिस्मा लिने तिमीहरूमध्ये धेरै महिलाहरू पनि थिए। त्यसपछि ख्रीष्टमा महिलाहरूले उत्तराधिकारको अधिकार प्राप्त गरे, तब पावलले ख्रीष्टमा भएकाहरू एक हुन् भनी उल्लेख गरे। ख्रीष्टमा कोही पनि दोस्रो दर्जाको क्रिश्चियन होइन, किनभने सबै परमेश्वरको सेवा गर्ने सेवक र पुजारीहरू हुन्। 1 पत्रुस 2:16-1 उनी जो बेबिलोनमा छिन्, जो त्यसै गरी चुनिएकी छिन्, उहाँले तपाईँलाई अभिवादन पठाउनुहुन्छ। 1 पत्रुस 5:13 टिप्पणी: उनी या त क्रिश्चियन महिला हुन सक्छिन् वा इसाईहरूको सभा थाहा छैन। निर्वाचित महिला र तिनका छोराछोरीहरूका लागि जेठो, जसलाई म सत्यमा माया गर्छु र म मात्र होइन तर सत्य जान्ने सबैलाई पनि। 2 युहन्ना 1:1 टिप्पणी: निर्वाचित महिला या त क्रिश्चियन महिला वा इसाईहरूको सभा हुन सक्छ थाहा छैन। शर्तहरू सबै प्रत्येक र प्रत्येक महिला समावेश छन्, तसर्थ महिलाहरूले ख्रीष्टको शरीरलाई एकताबद्ध शरीरको रूपमा कार्य गर्नको लागि भाग लिनुपर्छ, अन्यथा शरीरको भागलाई शरीरमा तान्नु वा मृत मानिन्छ। महिला गतिविधि र मनोवृत्ति: त्यसो भए चाहे तपाईँ पुरुष वा महिला, खाओ वा पिउनुहोस् वा जे गर्नुहुन्छ, सबै परमेश्वरको महिमाको लागि गर्नुहोस्। यहुदीहरूलाई वा ग्रिकहरूलाई वा परमेश्वरको मण्डलीलाई कुनै अपमान नदिनुहोस्। जसरी म मेरो हरेक कुरामा सबैलाई खुसी पार्ने प्रयास गर्छु, मेरो आफ्नै फाइदाको खोजीमा होइन तर धेरैको लागि, ताकि तिनीहरूले मुक्ति पाउन सकुन्। म ख्रीष्टको हुँ जस्तो मेरो अनुकरण गर्ने हो। अब म तिम्रो प्रशंसा गर्छु, किनकि तिमीले मलाई हरेक कुरामा सम्झन्छौ र मैले तिमीलाई सुम्पिँदा पनि परम्परालाई कायम राख्छु। तर म तिमीहरूलाई थाहा दिन चाहन्छु कि हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, र स्त्रीको शिर पुरुष हो र ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ। टाउको छोपेर प्रार्थना गर्ने वा भविष्यवाणी गर्ने हरेक मानिसले आफ्नो शिर ख्रीष्टको अपमान गर्छ, तर टाउको खोलेर प्रार्थना गर्ने वा भविष्यवाणी गर्ने हरेक स्त्रीले आफ्नो शिरको अपमान गर्छ, किनभने त्यो एउटै कुरा हो, मानव उसको खौरिएको थियो। यदिको लागि एक महिला पर्दा छैन यसलाई पनि काटियाओस्, तर यदि स्त्रीलाई काट्ने वा खौरिन लाज लाग्ने हो भने यसलाई घुम्टो लगाउनुहोस्। 1 कोरिन्थी 10:31-11 टिप्पणी: सधैँ अर्को व्यक्तिको कल्याण खोज्नुहोस्। 10:24 तिमी जे गर्छौ परमेश्वरको महिमा गर। 10:31 पुरुष र स्त्रीहरू आफ्नो शिरको अपमान नगर्नुहोस्। 11:4 आर्थिक गरिब क्रिश्चियनलाई निम्न स्तरको व्यवहार नगर्नुहोस्। 11:21 आफ्नो आत्मिक वरदानलाई बढी महत्त्वपूर्ण नठान्नुहोस्। 12 प्रेम सबैभन्दा महत्त्वपूर्ण छ, यो सधैँभरि रहन्छ। 12:31-13 एक अर्कालाई प्रोत्साहन, सम्मान, सम्मान र विशेष गरी ती व्यक्तिहरूलाई तपाईँको कल्याणको लागि जिम्मेवारी लिनुहोस्। भ्रमबाट टाढा रहनुहोस्। 14 टिप्पणी गर्नुहोस्। यहुदीहरू वा ग्रिकहरूलाई कुनै अपमान नगर्नुहोस् भनेको तिनीहरूको चलन र परम्परालाई बेवास्ता गरेर क्रिश्चियन भाइ वा बहिनीको विश्वास गुमाउने कारण नबन्नुहोस्। टिप्पणी: ग्रिक शब्द फायराजेसबाट परम्पराको अर्थ शिक्षाको तत्त्व हो। थायरको टिप्पणी: भविष्यवाणी ग्रिक शब्द प्रोफिथियोबाट आएको हो, जसको अर्थ परमेश्वरको राज्यसँग सम्बन्धित भविष्यका घटनाहरूको भविष्यवाणी गर्ने वा उच्चारण गर्न घोषणा गर्ने, जुन कुरा ईश्वरीय प्रकाशले मात्र थाहा पाउन सकिन्छ। थायरको टिप्पणी: ग्रिक शब्द एन्ड्रोसबाट हरेक मानिसको अर्थ या त मानिस वा पति सम्पर्कहरूमा निर्भर गर्दछ। टिप्पणी: ग्रिक शब्द गनाइकोसबाट हरेक महिलाको अर्थ महिला वा पत्नी हो। टिप्पणी: कपाल काट्ने वा खौरन कपाल काटेका महिलाहरूले बेस्या वा व्यभिचारको सजायलाई सङ्केत गर्छ। एडम क्लार्क टिप्पणी: पावलले कोरिन्थीहरूलाई सम्झाउँदैछन् कि प्रार्थना वा भविष्यवाणी गर्दा आदर र सम्मान सम्भवतः चलनभन्दा बढी महत्त्वपूर्ण छ। त्यसबेलाको चलन पुरुषले माथिल्लो व्यक्तिको उपस्थितिमा टाउको ढाक्ने र महिलाले टाउको ढाके बिना सार्वजनिक स्थानमा नदेखिने चलन थियो। त्यसो भए टाउको ढाक्ने धार्मिकता वा आदर र सम्मानको चलन थियो। यस्तो अनादरको लागि पतिले आफ्नी पत्नीलाई टाउको नराखेर सम्बन्ध विच्छेद गर्न सक्छ। पावलको निन्दा एक पुरुषले आफ्नो टाउको ढाक्ने र एक महिलाले आफ्नो कल्याणको लागि जिम्मेवार पुरुष, पति, बुबा वा जेठो भाइलाई घुम्टोले ढाक्न नदी अपमान गरेको व्यक्तिद्वारा परमेश्वरको अपमान जस्तो देखिन्छ। दुवैले आफ्नो समाजमा परम्परा र सम्मानको चलनलाई उल्लङ्घन गर्छन् वा कानुनी अधिकारहरू सम्भवतः मूर्तिपूजक अभ्यासहरूको स्वीकृतिलाई सङ्केत गर्दछ। यसले पुरुष वा महिलाहरूलाई प्रार्थना गर्न वा भविष्यवाणी गर्न निषेध गर्दैन। तर ख्रीष्टमा एक व्यक्तिको स्वतन्त्रता र स्वतन्त्रताले अरूको अनादरको परिणाम वा अनादर गर्न नपरोस्। एउटी पत्नीले दायित्व अन्तर्गत आफ्नो शिरमा अधिकार शक्तिको प्रतीक हुनुपर्छ स्वर्गदूतहरूको कारण। तैपनि प्रभुमा नारी पुरुष वा पुरुषबाट स्वतन्त्र छैन, किनकि जसरी नारी पुरुषबाट बनेको थियो त्यसरी नै पुरुष अहिले स्त्रीबाट जन्मेको छ र सबै चिजहरू परमेश्वरबाट हुन्। आफ्नो लागि न्याय गर्नुहोस्। के पत्नीले आफ्नो टाउको नराखेर भगवानलाई प्रार्थना गर्नु उचित छ? यदि पुरुषले लामो कपाल लगायो भने त्यो उसको लागि बेइज्जत हो, तर महिलाको लामो कपाल छ भने त्यो उनको महिमा हो भनेर प्रकृतिले नै सिकाउँदैन र? किनकि उसको कपाल ढाक्नको लागि उसलाई दिइएको छ। यदि कोही झगडा गर्ने झुकाव राख्छ भने हामीसँग त्यस्तो अभ्यास छैन, न त ईश्वरका मण्डलीहरू छन्। 1 कोरिन्थी 11:10-16। टिप्पणी गर्नुहोस्। आफ्नो पति आफ्नो शिरको अनादर गर्ने महिलाको कार्य उचित छैन। टिप्पणी गर्नुहोस्। ख्रीष्टभन्दा पहिले र पछि रोमले संसारमा शासन गर्दा अधिकांश महिलाहरूलाई पुरुषको अख्तियार वा शक्ति अन्तर्गत मानिन्थ्यो। विवाहित महिलाहरूका लागि कपाल ढाक्ने पर्दा 1 उनको वैवाहिक स्थितिलाई सङ्केत गर्दछ, 2 पतिको शिरको रूपमा उनको अधीनता, 3 विनम्रता र शुद्धताको सङ्केत र 4 उनलाई पुरुषहरूको आग्रहबाट बचाउँछ। घुम्टो नभएका महिलाहरूलाई विद्रोही मानिन्थ्यो प्राय कपाल काटेर काँडे वा कपाल खौरेको वेश्याहरू। एउटा संस्कृतिको चलन अर्को संस्कृतिमा कानुनको रूपमा बाध्यकारी हुँदैन। आज विश्वका केही क्षेत्रमा जस्तै भारत महिलाहरूले आफ्नो वैवाहिक स्थितिको प्रतीक लगाउँछन्। हिन्दू विवाह सम्पन्न भएपछि पत्नीले आफ्नो हात खाली छोड्नु हुँदैन। उनी विवाहित भएको सङ्केत गर्न सधैँ चुराहरू लगाउनुपर्छ। टिप्पणी गर्नुहोस्। पर्दा ग्रिक पल्ला विवाहित महिलाको प्रतीक थियो र तिनीहरूको संस्कृतिमा पतिको अधिकारको चिन्ह थियो। टिप्पणी गर्नुहोस्। ख्रीष्टमा भएकाहरूले स्वतन्त्र नभएको सुझाव दिन्छन् कि उच्च वा निम्न होइन, तर परमेश्वरको मूल्यमा बराबर र उहाँको राज्यमा आवश्यक छ। ख्रीष्टमा समानताले परमेश्वरको निर्देशनलाई परिवर्तन गर्दैन कि परिवार एकाइको लागि पुरुषको जिम्मेवारी छ र सृष्टिद्वारा महिला उहाँको सहयोगी र सहयात्री थियो, उहाँको सेवक होइन। उसले गर्ने कुनै पनि कार्य जुन ख्रीष्ट र उहाँका प्रेरितहरूको शिक्षाको विरुद्ध हो वा स्थानीय चलनहरू विरुद्ध हो जुन समुदायले उनको कार्यलाई ठाउँबाट बाहिर ठान्छ, उनले आफ्नो पतिको अपमान गर्छिन् र ख्रीष्टको कारणलाई बढावा दिँदैनन्। टिप्पणी। दैनिक क्रियाकलापहरूले आदर र सम्मान देखाउनु पर्दछ जसले परिवार, समुदाय, कार्यस्थल, सरकार वा चर्च भेला भए पनि सबै सम्बन्धहरूमा एकतालाई बढावा दिन्छ। ख्रीष्टमा भएका सबैजना पुरुष वा महिला परमेश्वरको अगाडि समान आध्यात्मिक स्थिति छ। त्यसो भए के भाइहरू, जब तिमीहरू एकसाथ आउँछौ प्रत्येकको एउटा भजन, एक पाठ, एउटा प्रकाश, एउटा जिब्रो, 2 वा व्याख्या हुन्छ। सबै कुरा निर्माणको लागि होस्, प्रोत्साहन। यदि कुनै पुरुष वा महिला जिब्रोमा बोल्छ भने त्यहाँ 2 वा बढीमा 3 मात्र हुन दिनुहोस् र प्रत्येकले क्रममा र कसैले पुरुष वा महिला व्याख्या गर्न दिनुहोस्। तर यदि त्यहाँ व्याख्या गर्ने कोही छैन भने तिनीहरूमध्ये प्रत्येक पुरुष वा महिला मण्डली ख्रीष्टको भेला गरिएको शरीरमा चुपचाप बस्न दिनुहोस् र आफैसँग लिङ्ग विशिष्ट होइन र परमेश्वरसँग बोल्नुहोस्। 2 वा 3 अगमवक्ताहरू लिङ्ग विशिष्ट होइन बोल्न दिनुहोस् र अरूले लिङ्ग विशिष्ट होइन 3 के भनिएको छ तौल दिनुहोस्। यदि त्यहाँ बसिरहेको अर्कोलाई प्रकट भयो भने पहिलो चुप लागोस्, किनकि तिमीहरू सबैले एक एक गरेर अगमवाणी गर्न सक्छौ ताकि सबैले सिक्न र सबैलाई प्रोत्साहन मिलोस् र अगमवक्ताहरूका आत्माहरू अगमवक्ताहरूको अधीनमा हुन्छन्। किनकि परमेश्वर भ्रमका परमेश्वर होइन तर शान्तिका परमेश्वर हुनुहुन्छ। सबै सन्तहरूको मण्डली वा सभाहरूमा जस्तै महिलाहरू तपाईँका महिलाहरू पत्नी खिजर निक्षर यौथ मण्डलीहरूमा चुपचाप बस्नुपर्छ एक्लिसेस सम्मेलनहरू किनभने उनीहरूलाई बोल्ने अनुमति छैन चार तर गर्नुपर्छ अधीनमा रहनुहोस् जसरी तिनीहरूले केही सिक्न चाहन्छन् भने तिनीहरूले घरमा आफ्ना पतिहरूलाई सोध्न दिनुहोस् किनभने मण्डलीमा बोल्नु एक महिलाको लागि लाजमर्दो कुरा हो एक कोरिन्थी 14:26-36 टिप्पणी गर्नुहोस् कोरिन्थका क्रिश्चियनहरू ख्रिष्टको शरीरको रूपमा भेला भएका थिए जहाँ उनीहरूले गाउने सिकाउने डिडाचेन प्रकाशहरू दिए र अन्य भाषाहरूमा अनुवादकहरू मार्फत बोल्ने गर्थे सँगै भेला हुनुको उद्देश्य इसाईहरूलाई विश्वासी रहन र असल कामहरू गर्न प्रोत्साहन दिनु थियो वक्ता पुरुष वा महिला जो एक दोभाषे उपस्थित नभएको कारण बुझ्न नसक्ने थिए चुपचाप बस्नुपर्थ्यो एकै समयमा प्रार्थना बोल्ने वा गाउने सबैले गर्दा हुने अराजकता र भ्रमले आगन्तुकहरूलाई तपाईँ आफ्नो दिमागबाट बाहिर हुनुहुन्छ भन्ने सोच्न र परमेश्वरको सन्देश सुनिनबाट रोक्छ सबैलाई क्रमशः बोल्न वा गाउन अनुमति दिनु एकले अर्कोलाई पछ्याउँदै परमेश्वर र एक सङ्घी मानिसको सम्मान हो टिप्पणी 2 वा 3 अगमवक्ताहरू बोल्छन् एक अगमवक्ता एक पुरुष वा महिला हो जसद्वारा परमेश्वर बोल्नुहुन्छ थायरको ग्रिक लेक्सिकनबाट टिप्पणी अझै पनि सुव्यवस्थितता कायम राख्ने विषयमा पावलले कोरिन्थियन महिलाहरूलाई मौन बस्न र तिनीहरूको मूर्ख आफ्नै पतिलाई अवरोध नगर्न निर्देशन दिन्छ तर पर्खनुहोस् र घर पुग्दा उहाँलाई सोध्नुहोस् पावलका निर्देशनहरू इसाई महिलाहरूमा लागू हुने थिएन जसका पतिहरू मूर्तिपूजक थिए मरेका थिए वा उनीहरूलाई त्यागेका थिए कुञ्जी भनेको आफ्नो पतिलाई सम्मान गर्नु हो जसले सिकाउँदै थिए र अरूलाई सम्मान गर्ने पुरुष महिला वा आगन्तुकहरू त्यसकारण कानूनले सभाघरका नियम वा परम्पराहरूलाई जनाउँछ टिप्पणी सबै क्रिश्चियनहरू एकसाथ भेला हुँदा अरूलाई आदर गर्दै व्यवस्थित रूपमा भाग लिनुपर्छ सबैले एकै समयमा भ्रम र अराजकता सिर्जना गर्दैनन् महिलाहरूले उनीहरूको भलाइको लागि जिम्मेवार पुरुषको टिप्पणीलाई प्रश्न वा चुनौती दिनुहुन्न चाहे तिनीहरूका पति बुबा वा भाइ वा अनादरपूर्ण मनोवृत्ति प्रदर्शन गर्नुहोस् विशेष गरी कुनै पनि पुरुषप्रति त्यसो भए परमेश्वरका चुनिएकाहरू पवित्र र प्रियहरू दयालु हृदय दया नम्रता नम्रता र धैर्यतालाई धारण गर्नुहोस् ख्रीष्टको वचन तिमीहरूमा प्रशस्त रूपमा बास गरोस् सबै बुद्धिमा एक अर्कालाई सिकाउनुहोस् र सल्लाह दिनुहोस् भजन र भजन गाउनुहोस् र आध्यात्मिक गीतहरू परमेश्वरलाई तपाईँको हृदयमा धन्यवादको साथ कलस्सी 3:12-16 टिप्पणी चुनिएकाहरूमा महिला र पुरुषहरू समावेश छन् दुवै ज्ञान र ज्ञानमा सिकाउनु र उपदेश दिनु हो यो निजी वा सभामा गर्ने भनेर निर्देशन मौन छ पाठले बताउँछ कि भगवान्लाई हृदयमा गीतमा शिक्षा र सल्लाह दिइन्छ तर एक अर्कालाई सिकाउन र सल्लाह दिनको लागि एकले आफ्नो हृदयबाट बोल्नु आवश्यक छ चाहे लिखित शब्द होस् वा बोली केही टिप्पणीहरूको विचार अल्बर्ट बार्न्स नोट्स उनीहरू मानिसहरूलाई सिकाउनका लागि थिएनन् न त तिनीहरूले बोल्नेहरूलाई बाधा पुर्याउने थिएनन् रोजेन मुलर सम्भव छ प्रेरित भएको बहानामा महिलाहरूले सार्वजनिक शिक्षकको पद ग्रहण गरेका थिए टिप्पणी तिनीहरूले व्याख्यान उपदेशको शिक्षात्मक शिक्षण विधिलाई समातेका थिए एडम क्लार्क कमेन्टरी त्यहाँ एक यहुदी अध्यादेश थियो कानूनले पनि भन्छ भनाइलाई ध्यान दिनुहोस् महिलाहरूलाई सभाहरूमा सिकाउन वा प्रश्नहरू सोध्न पनि अनुमति थिएन रब्बीहरूले सिकाउनुभयो कि महिलाले आफ्नो डिस्टाफ काट्ने औजार प्रयोग गर्ने बाहेक अरू केही जान्नु हुँदैन र रब्बी एलिएजरका भनाइहरू वितरित रूपमा बम्मिडबार रब्बा सेकेन्ड 9 फोल 204 टिप्पणी र कार्यान्वयन दुवै योग्य छन् तिनीहरू यी हुन् कानूनका शब्दहरू जलाउन दिनुहोस् बरु ती महिलाहरूलाई सुम्पिनुपर्छ रोएसी डेबर 1 कोरिन्थी 14:26-40 भएको बैठक आत्मिक वरदानका लाभहरू अभ्यास गर्ने र प्राप्त गर्ने उद्देश्यको लागि थियो अगमवक्ताहरूले अगमवाणीको आफ्नो वरदानको अभ्यास गरिरहेका थिए अगमवक्ताहरूका पत्नीहरूलाई मण्डलीहरूमा चुपचाप बस्न निर्देशन दिइएको थियो उनीहरूलाई बोल्न आफ्नो मौनता तोड्न अनुमति थिएन तिनीहरू अधीनमा हुनुपर्छ यदि तिनीहरूले पति अगमवक्ता मार्फत आएको सन्देशको सम्बन्धमा केही सिक्न भने तिनीहरू भविष्यवाणीमा बाधा पुर्याउने थिएनन् तर पर्खन र घरमा आफ्ना पतिहरूलाई सोध्ने थिए त्यो सभामा महिला पत्नी बोल्नु लाजमर्दो थियो बाट विश्वासको लागि लड्दै अक्टोबर 1995 प्री 2 गाई एन बुर्स प्रश्न र उत्तरहरू ओपन फोरम फ्रिड हार्डमैन कलेज हेन्डरसन छन् 1976 पिपी 106-109 गाय एन बुर्स अध्ययन अन्तर्गत खण्डमा मौन बस्नुपर्ने महिलाहरूको थिए 1 कोरिन्थी 14:34-35 तिमीहरू अगमवक्ताहरूका पत्नीहरू थिए जुन माथिको अनुच्छेदमा विचार गरियो अघिल्लो पदहरूमा उहाँका टिप्पणीहरू प्रकाशको प्रक्रियामा अवरोध गर्न वा सोधपुछ गर्न निषेध गरिएको थियो प्रेरितले धेरै समझदार नियम राखेका थिए कि उनीहरूले प्रश्नको समर्थन गर्न थप उपयुक्त अवसर पर्खनुपर्छ अर्थात् जबसम्म उनीहरूले घरमा आफ्ना श्रीमानलाई सोध्न सक्षम भएनन् यी स्त्रीहरू विवाहित थिए तिनीहरूका पतिहरू थिए तिनीहरूका श्रीमानहरू घरमा तिनीहरूको सोधपुछको जवाफ दिन सक्षम थिए कन्टेन्डिङ फर द फेथ अक्टोबर 1995 प्री 10 रोइस डेभर द रोल अफ वोमेन वेलिङ्टन टेक्सास कपिराइट नो डेट थप 13-15 अरू विश्वमा रोमन गणतन्त्रको प्रारम्भिक दिनहरूमा महिलाहरूलाई सुझाव दिन पनि अनुमति थिएन तर साम्राज्यको सुरुवातमा धेरै पुरुषहरूले आफ्नी पत्नीहरूको सल्लाह खोज्दै आएका थिए गोप्य रूपमा सल्लाह दिएको भए त्यसो गर्नु ठिक थियो एथेन्सका पुरुषहरूले नारीलाई सम्पत्तिभन्दा धेरै राम्रो ठान्थे बलियोसँग शक्ति आराम अध्याय 3 सेवकहरू सामान्य रूपमा शिक्षकहरू यद्यपि यस समयसम्म तपाईँ पुरुष वा महिला शिक्षक हुनुपर्छ तपाईँलाई परमेश्वरको वाणीका आधारभूत सिद्धान्तहरू फेरि सिकाउनको लागि कसैलाई चाहिन्छ तपाईँलाई दूध चाहिन्छ ठोस खानेकुरा होइन किनकि दूधमा बाँच्ने हरेक व्यक्ति धार्मिकताको वचनमा अकुशल छ किनकि ऊ बच्चा छ तर ठोस खानेकुरा परिपक्वहरूका लागि हो तिनीहरूका लागि जससँग असल र खराब छुट्याउन निरन्तर अभ्यासद्वारा प्रशिक्षित विवेकको शक्ति छ हिब्रू 5:12-14 नयाँ नियमभरिको साझा विषयवस्तु हराएकाहरूलाई सुसमाचारको घोषणा गर्नु हो प्रथम शताब्दीका प्रचारकहरूले प्रेरित 8:4 अनुसार हराएकाहरूलाई सुसमाचार सिकाउने कार्य गरे यरुसलेमबाट छरिएका क्रिश्चियनहरू पुरुष र महिलाहरूले जहाँ गए पनि वचनको घोषणा गरे यिनीहरू 5:4 उल्लेख गरिएका अगाडि गए र त्रोआसमा हामीलाई पर्खिरहेका थिए तर हामी अखमिरी रोटीको दिनपछि फिलिप्पीबाट जहाजमा गयौँ र 5 दिनपछि हामी तिनीहरू कहाँ त्रोआसमा आइपुग्यौँ जहाँ हामी 7 दिन बस्यौँ हप्ताको पहिलो दिन जब हामी रोटी भाँच्न भेला भएका थियौँ पावलले तिनीहरूसँग कुरा गरे भोलिपल्ट जाने इरादा गरे र उसले आफ्नो भाषण मध्यरातसम्म लम्ब्यायो प्रेरित 20:5-8 टिप्पणी ग्रिक शब्द डेयलेगमे अनुवाद गरिएको ठक खजरमा प्रचार गरिएको रूपमा गलत अनुवाद गरिएको को अर्थ कुराकानी प्रवचन बहस वा छलफल गर्नु हो त्यसो भए पावलले पल्पिट उपदेश प्रचार गरेनन् तर परमेश्वरले उहाँको ख्रीष्टको घोषणाबाट दिनुभएको नतिजाहरू छलफल गरे आज प्रचारकहरूले कुनै प्रश्न वा छलफल गर्ने अवसर बिना नै ख्रीष्टमा भएकाहरूलाई आफूले रोजेका बाइबलीय विषयहरूको व्याख्या मुख्य रूपमा प्रस्तुत गर्छन् तथापि केही प्रचारकहरूले विचाराधीन खण्डमा आफ्ना विचारहरू निर्देशित गरेर बाइबलबाट सिधै सिकाउँछन् ख्रीष्टमा पहिले नै मुक्ति पाएकाहरूलाई फेरि सुसमाचार ख्रीष्ट र उहाँको मृत्यु गाड्ने र पुनरुत्थान घोषणा गर्ने कुनै उल्लेख छैन कोही पनि नाश नहोस् र सबै जीवित बलिदानको रूपमा विश्वासयोग्य रहोस् भनेर सुसमाचार सिकाउन र घोषणा गर्नको लागि परमेश्वर आफ्नो राज्यभित्रका इसाईहरूमा निर्भर हुनुहुन्छ ख्रीष्टको जीवित शरीरको मिसन पुरुष र महिलाहरू निम्न हुन् क सारा संसारमा जानुहोस् र सुसमाचारको घोषणा गर्नुहोस् मार्क 16:15 ख सबै मानिसहरूलाई भलाइ गर्नुहोस् विशेष गरी विश्वासीहरूलाई गला 6:9-10 ग शरीरका सदस्यहरूलाई प्रोत्साहन सम्पादन गर्नुहोस् 1 कोरिन्थी 14 ग भजन र भजनहरूमा एक अर्कासँग कुरा गर्नुहोस् एफिसी 5:19 मु आफ्नो शरीरलाई जीवित बलिदानको रूपमा परमेश्वरलाई अर्पण गर्नुहोस् रोमी 12:1 सुसमाचार प्रचार गर्ने सबैभन्दा प्रभावकारी तरिका व्यक्तिगत आधारमा हो जनसञ्चारबाट रूपान्तरणहरू भएको भए यो दुर्लभ हुनेछ जागरूकता सिर्जना गर्न र थप जानकारी प्राप्त गर्नको लागि स्रोत उपलब्ध गराउन प्रयोग गरिने विधि यदि सुसमाचार सारा संसारमा प्रचार गर्ने हो भने इसाईहरूको मण्डलीहरूले गतिविधिसँग सम्बन्धित अङ्ग्रेजी नामलाई परवाह नगरी सुसमाचार प्रचारमा बढी जोड दिनुपर्छ। उदाहरणका लागि शिक्षक, मन्त्री, मिसनरी, प्रचारक, प्रचारक, सेवक, पास्टर, एल्डर, पहरेदार वा चेला, तर बाइबल नामहरू प्रयोग गर्दा भ्रम रोकिनेछ। के सिकाउनुपर्छ? असुसमाचार मर्कुस 15:16। अमुक्तिको लागि परमेश्वरको शक्ति रोमी 1:16। अमृत्यु, दफन, पुनरुत्थान र ख्रीष्टको स्वर्गारोहण। अवचन प्रेरित 13:1-5। अप्रेरितहरूको सिद्धान्त प्रेरितहरू। मैले आज्ञा गरेको सबै म्याड 28:19। सिकाउनेको हो अप्रचारकहरू 2 तिमोथी 4:5। अचेलाहरू मर्कुस 15:16। अक्रिश्चियनहरू विदेशमा छरिएका प्रेरित 8:4। सिकाइ कसरी गर्ने? कुनै विशेष विधिलाई बहिष्कार गर्नुहुँदैन, न त कुनै विशेष विधि आवश्यक छ। परमेश्वरको सन्देश कसलाई सिकाउने हो? अस्वै सृष्टि मार्क 15:16। उहाँका सेवकहरूले कहिले सिकाउने? अवसर मिल्ने बित्तिकै सिकाउनुहोस्। सुसमाचार लिन ख्रीष्टमा भएकाहरू कहाँ छन्? अजहाँ गए पनि। प्रेरित 8:4। अकहाँ र कहिले एक व्यक्ति चासो छ? प्रेरित 13:7। अजलसँगै भेला हुन्छ। प्रेरित 20:7। अविदेशमा प्रेरित 13:2-3। असम्पूर्ण संसार मार्क 16:15। एन्टियोकको मण्डलीमा अगमवक्ताहरू र शिक्षकहरू थिए। ग्रिक डिडास्कलोई, बर्नाबास, नाइजर भनिने सिमोन, साइरेनका लुसियस, मानेन, जो हेरोद टेट्रार्कसँग हुर्केका थिए, र साउल। जब तिनीहरूले प्रभुको आराधना गरिरहेका थिए र उपवास बसिरहेका थिए, पवित्र आत्माले भन्नुभयो, मेरो लागि बर्नाबास र साउललाई छुट्याइदिनुहोस् जुन कामको लागि मैले तिनीहरूलाई बोलाएको छु। प्रेरित 13:1-2। तर यदि तपाईँ आफैलाई यहुदी भन्नुहुन्छ र व्यवस्थामा भर पर्नुहुन्छ र परमेश्वरमा घमण्ड गर्नुहुन्छ, 18, र उहाँको इच्छा जान्नुहुन्छ र उत्तम कुरालाई स्वीकार गर्नुहुन्छ किनकि तपाईँलाई व्यवस्थाबाट निर्देशन दिइएको छ, 19, र यदि तपाईँ पक्का हुनुहुन्छ कि तपाईँ आफै अन्धहरूका लागि मार्गदर्शक, अन्धकारमा परेकाहरूका लागि ज्योति हुनुहुन्छ, 20, मूर्खहरूका शिक्षक, बच्चाहरूको शिक्षक, व्यवस्थामा ज्ञान र सत्यको मूर्त रूप भएको, 21, तपाईँ त्यसो भए कसले अरूलाई सिकाउँछ? के तपाईँ आफैलाई सिकाउँदैन? रोमी 2:17-22। टिप्पणी: ग्रिक शब्द थैयुटिनबाट प्रशिक्षकको अर्थ हो जसले अर्कोलाई निर्देशन दिन्छ। टिप्पणी: ग्रिक शब्द डेज कलस, डेज कोन वा डेज केसबाट शिक्षकको अर्थ निर्देशन दिने व्यक्ति हो। मेरा भाइहरू हो, तिमीहरूमध्ये धेरैले शिक्षक भएको ठान्नु हुँदैन किनभने तिमीहरूलाई थाहा छ कि हामी सिकाउनेहरूलाई अझ कडाइका साथ न्याय गरिनेछ। याकुब 3:1-2। तर मानिसहरूमा झुटा अगमवक्ताहरू पनि थिए जसरी तिमीहरूमा झुटा शिक्षकहरू हुनेछन्। तिमीहरूले गोप्य रूपमा विनाशकारी पाखण्डहरू परिचय गर्नेछन्। उनीहरूलाई किन्नुहुने सार्वभौम प्रभुलाई पनि अस्वीकार गर्दै आफैमा द्रुत विनाश ल्याउने धेरैले तिनीहरूको लाजमर्दो बाटो पछ्याउनेछन् र सत्यको मार्गलाई बदनाम गर्नेछन्। उनीहरूको लोभमा ग्रिक प्लोनेक्सिया, यी शिक्षकहरूले उनीहरूले बनाएका कथाहरूद्वारा तपाईँलाई शोषण गर्नेछन्। 2 पत्रुस 2:1-3। टिप्पणी: झुटा शिक्षक ग्रिक सेरो डेजका वयबाट छद्म अर्थको साथ गलत र डेजका वय अर्थ वा शिक्षक। टिप्पणी गर्नुहोस्, लोभले सामान्यतया धेरै पैसाको लागि असन्तुष्ट इच्छालाई बुझाउँछ तर यसले शक्ति वा प्रतिष्ठाको लागि अत्यधिक इच्छा पनि समावेश गर्न सक्छ। र मण्डलीमा परमेश्वरले सबैभन्दा पहिले प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि चमत्कार गर्नेहरू, निको पार्ने वरदानहरू भएका, अरूलाई मद्दत गर्न सक्नेहरू, प्रशासनका वरदानहरू भएकाहरू र विभिन्न प्रकारका बोल्नेहरूलाई नियुक्त गर्नुभएको छ। भाषाहरू: के सबै प्रेरितहरू हुन्? के सबै अगमवक्ताहरू हुन्? सबै शिक्षक हुन्? के सबैसँग निको पार्ने वरदानहरू छन्? के सबै भाषामा बोल्छन्? के सबैले व्याख्या गर्नुहुन्छ? 1 कोरिन्थी 12:28-30। मानिस ख्रीष्ट येशु, जसले आफूलाई सबै मानिसहरूका लागि फिरौतीको रूपमा अर्पण गर्नुभयो, उचित समयमा दिइएको गवाही र यस उद्देश्यको लागि मलाई एक प्रचारक र एक प्रेरित नियुक्त गरिएको थियो। म सत्य बोल्दैछु, म झुटो बोल्दिन र अन्य जातिहरूलाई साँचो विश्वासको शिक्षक। 1 तिमोथी 2:5-7। तर अब यो हाम्रो मुक्तिदाता ख्रीष्ट येशूको उपस्थिति मार्फत प्रकट भएको छ, जसले मृत्युलाई नष्ट गर्नुभयो र सुसमाचारद्वारा जीवन र अमरतालाई प्रकाशमा ल्याउनुभयो। र यस सुसमाचारको म प्रचारक र प्रेरित र शिक्षक नियुक्त भए। त्यसैले त म जस्तै पीडा भोगिरहेको छु, तैपनि मलाई लाज लाग्दैन, किनकि मैले जसलाई विश्वास गरेको छु म जान्दछु र त्यो दिनको लागि मैले उहाँलाई सुम्पेको कुराको रक्षा गर्न उहाँले सक्षम हुनुहुन्छ भनी विश्वस्त छु। 2 तिमोथी 1:10-12 टिप्पणी: हेराल वा प्रचार ग्रीक शब्द खिरोसबाट आएको हो, अनि परमप्रभुको सेवकले झगडा गर्नुहुँदैन, बरु उसले सबैलाई दयालु हुनुपर्छ, सिकाउन सक्षम हुनुपर्छ, रिसाउने होइन। उहाँको विरोध गर्नेहरूलाई उहाँले नम्रतापूर्वक निर्देशन दिनुपर्छ, आशामा कि परमेश्वरले तिनीहरूलाई सत्यको ज्ञानमा डोर्याउने पश्चाताप प्रदान गर्नुहुनेछ र तिनीहरू होसमा आउनेछन् र सैतानको पासोबाट उम्कनेछन् जसले तिनीहरूलाई बन्दी बनाएको छ। उसको इच्छा गर। 2 तिमोथी 2:24-26 ख्रिस्टियनहरू कुनै न कुनै रूपमा शिक्षामा संलग्न हुनुपर्छ। हिब्रू 5:11 ग्रीक शब्द एपेस्कोक्सबाट गोठालाहरू, अभिभावकहरू वा प्रहरीहरूका लागि आवश्यकताहरूमध्ये एक भनेको संसारमा कुशल हुनु हो, ताकि तिनीहरूले उनीहरूको हेरचाहको लागि परमेश्वरले नियुक्त गरेकाहरूलाई आग्रह र हप्काउन सक्छन्। गोठालाहरू जसले आफ्नो शिक्षण कार्यलाई भुक्तान गर्ने पेसेवरलाई पास गर्छन् बाइबलीय अवधारणा जस्तो देखिँदैन। एफिसी 4:12 अनुसार गोठालाहरूले सन्तहरूलाई ख्रीष्टको शरीरको निर्माणको लागि सेवाको काम डायकोनियाको लागि सुसज्जित बनाउनुपर्छ। केही सेवकका कार्यहरूका उदाहरणहरू: त्यसो भए प्रत्येक इसाई ख्रीष्टको शरीरलाई जीवन्त राख्न आवश्यक काम गर्ने सेवक हो। त्यसकारण निम्न शास्त्रहरूले तिनीहरूका कार्यहरूको केही उदाहरणहरू प्रदान गर्दछ। यसकारण इस्रायलका सबै घरानाले यो कुरा जान नपाउन् कि परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट दुवै बनाउनु भएको छ। यो येशू जसलाई तपाईँले क्रूसमा टाँग्नु भएको छ। अब जब तिनीहरूले यो सुने, तिनीहरूको हृदय छियाछिया भयो र पत्रुस र अरू प्रेरितहरूलाई भने, भाइहरू हामी के गरौँ? अनि पत्रुसले तिनीहरूलाई भने, पश्चाताप गर्नुहोस् र तपाईँका पापहरूको क्षमाको लागि येशू ख्रीष्टको नाममा बप्तिस्मा लिनुहोस् र तपाईँले पवित्र आत्माको वरदान प्राप्त गर्नुहुनेछ, किनकि यो प्रतिज्ञा तपाईँहरू र तपाईँका छोराछोरीहरू र टाढा भएका सबैका लागि हो, जसलाई परमप्रभु हाम्रा परमेश्वरले आफूलाई बोलाउनु भएको छ। र अरू धेरै शब्दहरूद्वारा उहाँले साक्षी दिनुभयो र तिनीहरूलाई यसो भन्नुभयो, यसबाट आफूलाई बचाउनुहोस्। कुटिल पुस्ता: त्यसैले उहाँको वचन ग्रहण गर्नेहरूले बप्तिस्मा लिए र त्यस दिन लगभग 3,000 आत्माहरू थपिए। विश्वासीहरूको सङ्गति र तिनीहरूले आफूलाई प्रेरितहरूको शिक्षा र सङ्गतिमा रोटी भाँच्न र प्रार्थनामा समर्पित गरे, र हरेक आत्मामा विस्मय आयो र धेरै आश्चर्यकर्महरू र चिन्हहरू प्रेषितहरूद्वारा गरिँदै थिए र विश्वास गर्नेहरू सबै एकसाथ थिए। प्रेरित 2:36-45 अनि त्यस दिन यरुसलेमको मण्डलीको विरुद्धमा ठूलो सतावट उठ्यो र प्रेरितहरू बाहेक तिनीहरू सबै यहुदिया र सामरियाका क्षेत्रहरूमा छरिएका थिए। भक्तजनहरूले स्टिफनसलाई गाडे र तिनको लागि ठूलो विलाप गरे, तर साउलले मण्डलीलाई ध्वस्त पार्दै थिए र घर घरमा पसेर पुरुष र स्त्रीहरूलाई घिसारेर झ्यालखानामा सुम्पिदिए। अब तितरबितर भएकाहरू वचन प्रचार गर्न लागे। प्रेरित 8:1-4 अब स्टिफनसँगको सतावटले तितरबितर भएकाहरूले यहुदीहरूलाई मात्र सन्देश सुनाउँदै फोनिसिया, साइप्रस र एन्टियोकसम्म यात्रा गरे, तर तिनीहरूमध्ये केही साइप्रस र साइरेनका मानिसहरू एन्टियोक गए र ग्रीकहरूलाई पनि प्रभु येशूको बारेमा सुसमाचार सुनाउन थाले। परमप्रभुको हात तिनीहरूसँग थियो र धेरै मानिसहरूले विश्वास गरे र परमप्रभुतिर फर्के। प्रेरित 11:19-21 अब यी दिनहरूमा अगमवक्ताहरू यरुसलेमबाट एन्टियोकमा आए, अनि तिनीहरूमध्ये अगाबस नाम गरेका एकजना उठेर आत्माद्वारा भविष्यवाणी गरे कि सारा संसारमा ठूलो अनिकाल हुनेछ। यो क्लाउडियसको समयमा भएको थियो। त्यसैले चेलाहरूले सबैले आआफ्नो क्षमता अनुसार यहुदियामा बस्ने भाइहरूलाई राहत पठाउने निर्णय गरे, अनि तिनीहरूले त्यसै गरे। बर्नाबास र साउलको हातबाट एल्डरहरू कहाँ पठाए। प्रेरित 11:27-30 सबातमा हामी सहरको ढोकाबाट बाहिर नदीमा गयौँ, जहाँ हामीले प्रार्थना गर्ने ठाउँ भेट्टाउने आशा गरेका थियौँ। हामी बस्यौँ र त्यहाँ जम्मा भएका महिलाहरूसँग कुरा गर्न थाल्यौँ। सुन्नेहरूमा एकजना लिडिया नाउँकी स्त्री थिइन् जो थिएटिरा सहरकी बैजनी कपडाको व्यापारी थिइन् जो परमेश्वरको उपासक थिइन्। पावलको सन्देशलाई जवाफ दिनु प्रभुले उनको हृदय खोलिदिनुभयो। जब उनी र उनको घरका सदस्यहरूले बप्तिस्मा लिए उनले हामीलाई आफ्नो घरमा बोलाइन्। यदि तिमी मलाई प्रभुमा विश्वास गर्छौ उनले भनिन् आऊ र मेरो घरमा बस अनि उहाँले हामीलाई मनाउनुभयो। उसले हेरोद पत्रुसलाई पनि पक्राउ गर्न अघि बढ्यो। यो अखमिरी रोटीको समयमा थियो। चार अनि जब उसले उसलाई पक्र्यो उसलाई झ्यालखानामा हाल्यो उसलाई सुरक्षा गर्न सिपाहीहरूको चार दलको हातमा सुम्पियो। निस्तार चारपछि उसलाई बाहिर मानिसहरू कहाँ ल्याउने योजना थियो। पाँच यसकारण पत्रुसलाई झ्यालखानामा राखिएको थियो तर मण्डलीले उहाँको लागि परमेश्वरलाई हार्दिक प्रार्थना गर्यो। उहाँ पत्रुस मरियमको घर गए जो जोनकी आमा जसको अर्को नाम मार्क थियो जहाँ धेरै मानिसहरू भेला भएका थिए र प्रार्थना गरिरहेका थिए। प्रेरित 12:3-13-15 उनी पलसँग बेरियाका पिरासका छोरा सोपाटर थेस्लोनिकाका अरिस्टार्कस र सेकन्डस डर्बेका ग्यायस तिमोथी पनि र एसिया प्रान्तका टाइकिकस र ट्रोफिमस थिए। पाँच ती मानिसहरू अगाडि गए र त्रोआसमा हामीलाई पर्खिरहेका थिए। तर हामी अखमिरी रोटीको चारपछि फिलिप्पीबाट जहाज गयौँ र पाँच दिनपछि त्रोआसमा अरूहरूसँग सामेल भयौँ जहाँ हामी सात दिन बस्यौँ। सात हप्ताको पहिलो दिन हामी रोटी भाँच्न सँगै आएका थियौँ। पावलले मानिसहरूसँग कुरा गरे र भोलिपल्ट छोड्ने मनसाय भएकोले मध्यरातसम्म कुरा गरिरहे। प्रेरित 20:4-8 तीन महिनापछि हामी टापुमा जाडो परेको जहाज अलेक्जान्ड्रियाको जहाजमा चढ्यौँ जसमा जुम्ल्याहा देवताहरू मूर्तिको रूपमा थिए। सिराक्युजमा राखेर हामी त्यहाँ तीन दिन बस्यौँ अनि त्यहाँबाट सर्किट बनाएर रेगियम आइपुग्यौँ। अनि एक दिनपछि दक्षिणी हावा चल्यो र दोस्रो दिन हामी पुतेओली आइपुग्यौँ। त्यहाँ हामीले भाइहरू भेट्टायौँ र तिनीहरूसित सात दिन बस्न निम्तो पायौँ र यसरी हामी रोम पुग्यौँ। अनि त्यहाँका भाइहरू जब उनीहरूले हाम्रो बारेमा सुने हामीलाई भेट्न एपिएस र थ्री टेभर्नको फोरमसम्म आए। तिनीहरूलाई देखेर पावलले परमेश्वरलाई धन्यवाद दिए र साहस गरे। प्रेरित 28:11-16 सबै इसाईहरूलाई चेतावनी। पत्रुसले सबै क्रिश्चियनहरूलाई चेतावनी दिनुभयो। मानिसहरूमा झुटा अगमवक्ताहरू पनि थिए जसरी तिमीहरूका बीचमा झुटा शिक्षकहरू हुनेछन्। तिमीहरूले गोप्य रूपमा विनाशकारी विद्रोहहरू प्रस्तुत गर्नेछन् जसले तिनीहरूलाई किन्नुहुने सार्वभौम प्रभुलाई पनि इन्कार गर्नेछ आफैमा द्रुत विनाश ल्याउने। तिमीहरूको लाजमर्दो मार्गहरू पछ्याउनेछन् र सत्यको मार्गलाई तिनीहरूको लोभमा पैसा शक्ति नियन्त्रण वा प्रतिष्ठाको लागि तिनीहरूले बनाएका कथाहरूद्वारा शोषण गर्नेछन्। 2 पत्रुस 2:1-3 टिप्पणी गर्नुहोस्। झुटा शिक्षाको रोकथाम ख्रिष्ट र प्रेरितहरूको शिक्षाको राम्रो ज्ञान र समझद्वारा प्राप्त गर्न सकिन्छ। झुटो शिक्षाको अर्को सम्भावना प्रचारकबाट आउन सक्छ जसको व्यक्तिगत विचार र व्याख्याहरू भाडामा लिनु अघि पूर्ण रूपमा खुलासा नगरिएकोले अज्ञात छ। एक भाडामा लिने भेडाको लुगामा ब्वासो हेर्नुहोस्। 2 तिमोथी 4:3-5 प्रकाश 2 र 3 प्रेरित युहन्ना मार्फत पवित्र आत्माले एसियाका छवटा मण्डलीहरूमा ख्रिस्टियनहरूलाई पश्चाताप गर्न आफ्ना मार्गहरू परिवर्तन गर्न चेतावनी दिनुभयो किनभने तिनीहरू ख्रिष्टबाट टाढा भइसकेका थिए वा बिस्तारै झर्दै थिए।